अब हामी रोमी 5 को 12 देखि 21 पदहरूमा अध्ययन गर्ने पालो आएको छ। यस खण्डलाई चाहिँ पापमाथि अनुग्रहको विजय भनेर शीर्षक दिन पनि सकिन्छ। पहिला हामी सरस्वती पढौं 12 पदबाट। यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्। किनकि व्यवस्था आउन्जेल संसारमा पाप त थियो, तर जहाँ व्यवस्था छैन त्यहाँ पापको हिसाब लाग्दैन। तरै पनि मृत्युले आदमदेखि मूसासम्म राज्य गर्यो, तिनीहरूमाथि पनि गर्यो जसले आदमको अपराध सरह पाप गरेका थिएनन्। यी आदम चाहिँ आउनेवालाका छाया हुन्, तर अपराध जस्तो छ अनुग्रहको वरदान त्यस्तो छैन। किनकि एकजनाको अपराधको कारणले धेरै मरे भने परमेश्वरको अनुग्रह र एकजना मानिस येशु ख्रीष्टको अनुग्रहद्वाराको दान चाहिँ धेरैका निम्ति झन बढ्दा गरी प्रशस्त भएको छ। अनि एउटा पाप गर्नेद्वारा जे आयो दान त्यस्तो हुँदैन, किनकि एउटै अपराधबाट दण्डका आज्ञाका लागि न्याय आयो, तर अनेकौं अपराधहरूबाट धर्मीकरणका लागि अनुग्रहको वरदान आयो। किनकि एउटै मानिसको अपराधको कारणले मृत्युले एकजनाद्वारा राज्य गर्यो भने अनुग्रहको र धार्मिकताको दानको प्रशस्तता पाउनेहरूले झन बढ्दा गरेर एकजना येशु ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। यसकारण जसरी एकजनाको अपराधद्वारा दण्डका आज्ञाका लागि सबै मानिसहरूमाथि न्याय आयो, उसरी नै एकजनाको धार्मिकताद्वारा सबै मानिस कहाँ जीवनका धर्मीकरणका लागि अनुग्रहको दान आयो। किनकि जसरी एउटा मानिसले आज्ञा भंग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइनेछन्। अनि अपराध प्रशस्तै होस् भनेर व्यवस्था आयो, तर जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। र जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै हाम्रो प्रभु येशु ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्। पापमाथि अनुग्रहको विजयको यो बयान। हामी यसो फर्केर हेर्दाखेरि रोमी 1 अध्यायदेखि 3 अध्यायसम्ममा चाहिँ हामीले पवित्र परमेश्वरको सामु मानिस दोषी ठरिएको कुरा सिक्यौं, त्यसलाई दोषीकरण भन्न सकिन्छ। त्यसपछि रोमी 3 अध्यायदेखि 5 अध्यायसम्म हामीले चाहिँ मानिस धर्मी ठरिएको बारेमा सिक्यौं, ख्रीष्ट क्रुसमा मर्नुभएको आधारमा र परमेश्वरको अनुग्रहको धन बमोजिम परमेश्वरद्वारा नै मानिस धर्मी ठहराएको कुरा चाहिँ त्यहाँ रोमी 3-5 हेर्यौं, त्यसलाई चाहिँ धर्मीकरण भन्न सकिन्छ। त्यसैले दोषीकरण रोमी 1-3 र धर्मीकरण रोमी 3-5। अब रोमी 5:12 यो 21 यो खण्डमा चाहिँ अब यो दुईटै कुरा दोषीकरण र धर्मीकरणको समान र असमान पक्षहरूको तुलना गरिएको हामी पाउँछौ। अब समान किसिमको तुलना गरिँदाखेरि चाहिँ प्रयोग हुने शब्दहरूलाई पहिला यहाँ ध्यान दिनुहोस्, जस्तो कि 5:18 पदमा उल्लेख छ, यसकारण जसरी एकजनाको अपराधद्वारा दण्डका आज्ञाका लागि सबै मानिसमाथि न्याय आयो, उसरी नै एकजनाको धार्मिकताद्वारा सबै मानिसका जीवनको धर्मीकरणका लागि अनुग्रहको दान आयो। देख्नुभयो जसरी उसरी अथवा जसरी त्यसरी 19-21 त्यहाँ पनि हामी पाउँछौ, त्यो चाहिँ समान पक्षहरूको तुलना। तर असमान पक्षहरूको तुलना प्रयोग गर्दाखेरि चाहिँ अर्को शब्दहरू प्रयोग भएछ, जस्तो कि 15 पदमा चाहिँ तर अपराध जस्तो छ अनुग्रहको वरदान त्यस्तो छैन, जस्तो छ त्यस्तो छैन यहाँ असमान। अथवा कति ठाउँमा चाहिँ तुलना गर्दाखेरि चाहिँ झन बढ्दा गरी यो चाहिँ असमान तुलनाको पक्ष भयो। साथै शब्दहरू मात्र होइन समान र असमान पक्ष तुलना गरिएका दुई व्यक्तिहरूलाई पनि यहाँ ध्यान दिनुहोस्। एक व्यक्ति एकातिर छन् आदम र तुलना गरिँदाखेरि अर्कोतिर चाहिँ हुनुहुन्छ ख्रीष्ट। अर्को कुरा, यी दुई व्यक्तिहरूले गर्नुभएका दुई कामहरूको पनि तुलनालाई हामी यहाँ अध्ययन गरेको देख्छौ। एकातिर आदमले चाहिँ आज्ञा पालन नगरेको कुरा, प्रतिबन्धित फललाई खाएको कुरा उत्पत्ति तीन अध्यायमा, र अर्कोतिर चाहिँ प्रभु येशू ख्रीष्टले चाहिँ आज्ञाकारिताको काम अर्थात पिताको आज्ञा मुताबिकमा क्रुसमा हाम्रो पापको लागि मर्नुभएको कुरा। दुई काम, आज्ञा पालन, आज्ञा पालन नगरेको र आज्ञा पालन गर्नुभएको। साथै यी दुई व्यक्तिले गर्नुभएको कामहरूको भयानक नतिजाहरूलाई पनि तुलना गरिएको छ। रोमी 5:17-19 त्यहाँ हामी अध्ययन गर्नेछौँ कसरी भयंकर फरक फरक प्रतिफलहरू, आदमले गरेको कामले गर्दा मृत्यु आयो, न्याय आयो, दोषीकरण आयो, भने ख्रीष्टले गर्नुभएको कामले गर्दा जीवन आयो, धार्मिकता आयो, अनुग्रह आयो। त्यसैले यो परिचयात्मक बुन्दामा चाहिँ पहिलो कुरा यो छ, यो खण्डमा चाहिँ समान असमान तुलना भइरहेछ दोषीकरण धर्मीकरणको पक्ष र। तर अर्को बुन्दा चाहिँ के भन्यो, यहाँ पनि एउटा कुरा ध्यान दिन खाँचो छ कि यहाँ आदम एकातिर अर्कोतिर प्रभु येशू ख्रीष्ट चाहिँ प्रतिनिधिहरूको रूपमा उहाँलाई प्रस्तुत गरेको छ। अर्थात दुवैले मानिसको तर्फबाट काम गर्दै थिए, जसरी प्रतिनिधि सभाका निर्वाचित सदस्यहरूले चाहिँ जनताको निम्ति उनीहरूले चाहिँ मत हाल्छन्, निर्णय गर्छन्। आदमले पनि हाम्रो निम्ति पाप गरे, ख्रीष्टले हाम्रो निम्ति चाहिँ मरिदिनु भयो है। त्यसैले आदम अन्तर्गतको हाम्रो इतिहास एकातिर र अर्को चाहिँ ख्रीष्ट अन्तर्गतको हाम्रो इतिहासलाई बुझ्नु एकदम महत्वपूर्ण कुरा छ। आदमले बगैँचामा जब पाप गर्दाखेरि तपाईँ पनि त्यही हुनुहुन्थ्यो भन्ने कुरा महसुस गर्नु परेको छ। अर्कोतिर ख्रीष्ट येशु क्रुसमा मर्नुहुँदा तपाईँ त्यही हुनुहुन्थ्यो भन्ने पनि महसुस गर्नु परेछ। अनि तेस्रो कुरा चाहिँ यहाँ यस परिचयात्मक बुधारको सवालमा चाहिँ तुलना भयो, अनि आदम र ख्रीष्ट प्रतिनिधिहरू छन् भन्ने कुरा। तेस्रो कुरा चाहिँ पापमाथि, अब मुख्य बुधा चाहिँ यही हो यो खण्डको, पापमाथि परमेश्वरको अनुग्रह विजय भएको कुरा नै यस खण्डको मुख्य बुधा हो। 20-21 पदहरूमा चाहिँ हामीले त्यो कुरा हेर्नेछौँ। अपराध प्रशस्त होस् भनेर व्यवस्था आयो, तर जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै हाम्रो प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनको लागि राज्य गरोस्। त्यसरी पापमाथि अनुग्रहको विजय, चाबी वाक्यांश चाहिँ झन बढ्ता गरी भन्दैछ। आदमले गरेको दुष्कर्म उल्लेखनीय थियो भने अनि थियो पनि, झन कति बढ्ता गरी उल्लेखनीय चाहिँ प्रभु येशू ख्रीष्टले गर्नुभएको सुकर्म थियो। ख्रीष्टको सुकर्म चाहिँ आदमको दुष्कर्म भन्दा अत्यन्तै बढी गहकिलो, र ख्रीष्टको कार्य चाहिँ आदमको कार्यभन्दा अत्यन्तै धेरै दूरगामी थियो। त्यो कुरा चाहिँ यहाँ प्रस्तुत गरिरहेको छ। अनि अब अर्को बुधा चौथो चाहिँ परिचयमा चाहिँ रोमी 5:18-19 पढ्दाखेरि चाहिँ कहीँ यहाँ युनिभर्सलिजम अथवा एक न एक दिन सबैले मुक्ति पाउँछन्, सबैजना स्वर्ग जान्छन् भनेर सिकाएको त होइन भनेर कसै कसैले भन्न सक्छन्। जुन शिक्षा चाहिँ झुटो शिक्षा, युनिभर्सलिजमले चाहिँ के सिकाउँछ भने अन्तमा सबैले मुक्ति पाउँछन्, तर त्यो साँचो होइन। रोमीको सिङ्गो पुस्तकले नै यसलाई खण्डन गर्छ। जस पुस्तक अनुसार चाहिँ विश्वास बिना मुक्ति पाइँदैन, धर्मी ठानिँदैन भनेर यहाँ सिकाएको छ। त्यसैले युनिभर्सलिजम यहाँ सिकाएको छैन भनेर बुझ्न चाहिँ केवल एउटा चाबी शब्द यहाँ 5:17 हेरे पुग्छ, जहाँ यसरी लेखिएको छ, किनकि एउटै मानिसको अपराधको कारणले मृत्युले एकजनाद्वारा राज्य गर्यो भने अनुग्रहको र धार्मिकताको दानको प्रशस्तता पाउनेहरूले झन बढ्ता गरेर एकजना येशु ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। 18 र 19 पनि पढ। यसकारण जसरी एकजनाको अपराधद्वारा दण्डका आज्ञाका लागि सबै मानिसहरूमा न्याय आयो, उसरी नै एकजनाको धार्मिकताद्वारा सबै मानिसहरूका जीवनका धर्मीकरणका लागि अनुग्रहको दान आयो। किनकि जसरी एउटा मानिसले आज्ञा भंग गरेकोले धेरैजना पापी बनियो, त्यसरी नै एकजनाले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइनेछन्। यस राम्रोसँग यसलाई छुट्याइन भने त अब आदमले गर्दा सबै पापी भयो, अब ख्रिस्टले गर्दा सबैजना अब मुक्ति पाउँछन् भने जस्तो अर्थ कसैले लगाउला। तर 17 पदमा हेर्नुहोस् त, मुक्तिको अथवा धार्मिकताको दान चाहिँ विश्वास गर्नेहरूले ग्रहण गर्नेहरूले मात्र पाउँछन् भन्ने कुरा चाहिँ यहाँ उल्लेख छ। त्यहाँ भनेको छ, किनकि एउटै मानिसको अपराधको कारणले मृत्युले एकजनाद्वारा राज्य गर्यो, त्यो चाहिँ आदमले गर्दा, भने अनुग्रहको र धार्मिकताको दानको प्रशस्तता, अब त्यसपछिको शब्द के छ, पाउनेहरू, भनेपछि यो दान जुन परमेश्वरबाट मिल्छ, मुक्ति अनुग्रहबाट मिल्ने धार्मिकता, यो दान चाहिँ लिनुपर्ने रहेछ। यो पाउने भन्ने शब्द चाहिँ योहन्ना 1:12 जतिले उहाँलाई ग्रहण गर्ने गरे भन्ने शब्द छ, त्यही शब्द हो। त्यसैले यो दानलाई चाहिँ व्यक्तिगत रूपमा विश्वासद्वारा लिनुपर्छ। ठिक, त्यसैले युनिभर्सलिजम यहाँ सिकाइएको होइन है। आदमले मानव जातिको निम्ति गरेको काम पाप चाहिँ अब हाम्रो जन्मद्वारा नै हाम्रो चाहिँ हुन्छ, तर ख्रीष्टले मानव जातिको लागि गरिदिनु भएको काम क्रुसमा उहाँको मृत्यु चाहिँ विश्वासद्वारा मात्र हाम्रो बनाइन्छ नयाँ जन्मद्वारा। अनि अन्तिम अर्को बुदा परिचयात्मक रूपमा चाहिँ के भने, आदम ऐतिहासिक व्यक्ति थिए भन्ने तथ्य पनि यहाँ देख्छ। क्रम विकासवादको व्यापक प्रभावले चाहिँ उत्पत्तिको पहिलो अध्यायहरू 1-11 अध्यायहरू चाहिँ खास ऐतिहासिक घटनाहरू होइनन्। त्यहाँ असल नैतिक केही शिक्षाहरू चाहिँ छन्, तर त्यो वास्तविक घटना होइनन् भन्ने चाहिँ कुरा झन्झन व्यापक हुँदै आएको छ। तर यो खण्डमा चाहिँ आदम ऐतिहासिक व्यक्ति नै थिए भन्ने कुरा गरिएको छ, किनभने जस्तो कि 14 पदमा मोसा उल्लेख भएछ। मोसा ऐतिहासिक थिएन नि त, मोसा र आदम सँगसँगै रहेछ। मोसा ऐतिहासिक थिए, आदम पनि ऐतिहासिक थिए, तरै पनि मृत्युले आदमदेखि मोसासम्म राज्य गर्यो, यसरी भनिएको छ। अर्कोतिर ख्रीष्टसँग तुलना गरेछ आदमलाई, के ख्रीष्ट ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो र हुनुहुन्थ्यो, आदम पनि ऐतिहासिक व्यक्ति थिए। अनि अझ प्रभु येशूले मत्ती 9:4 चार र 5 पदमा भन्नुभएको कुरालाई हेरौँ। मत्ती 19:4 र 5 जहाँ प्रभु येशूले यसरी भन्नुभयो, अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले पढेका छैनौ? यो त उत्पत्तिको कुरा गरेको हो, त्यो उत्पत्ति किताब त्यो कसरी जान्छन्? यहीँ उहाँले भन्नुहुन्छ, सुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो उहाँले तिनीहरूलाई नर र नारी बनाउनु भयो। आदम र हव्वा ऐतिहासिक व्यक्ति थिए, प्रभु येशू भन्ने हुनुहुन्छ। 5 पद, र भन्नुभयो, यही कारणले गर्दा मानिसले बाबु र आमालाई छोड्नेछ र आफ्नी स्वास्नीसँग मिलिरहनेछ, अनि ती दुई एउटै शरीर हुनेछ। त्यसैले 14 पदमा चाहिँ प्रभु येशूले उत्पत्तिको 1 अध्याय ऐतिहासिक हो भन्ने देखाउँदै हुनुहुन्छ। अनि 5 पदमा यहाँ चाहिँ उत्पत्तिको 2 अध्याय पनि ऐतिहासिक हो भन्ने देखाउँदै हुनुहुन्छ। उनीहरूको सृष्टि र उनीहरू पति पत्नी हुन दिएको कुरा चाहिँ त्यही उत्पत्ति 1-2 अध्यायमा यसरी उल्लेख छ। त्यसैले यो परिचयात्मक बुझ्नपछि आउनुहोस् अब हामी रोमी 5:12 हामी यो खण्डलाई हेर्न थालौं। रोमी 5:12 चाहिँ यसरी लेखेछ, यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्। हेर्नुभयो, पाप र मृत्यु, जब पाप आयो मृत्यु पनि पाप र मृत्यु चाहिँ अभिन्न जोडी रहेछ यो कुरा पटक पटक बाइबलमा भनेको छ यी पाप र मृत्यु सधैँ सँगै रहन्छन् पाप र मृत्यु जन्माउँछ भनेछ याकुब एक पन्ध्रमा त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापलाई जन्माउँछ अनि पाप पूरा बढाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ पापद्वारा मृत्यु आयो आदमद्वारा पाप संसारमा पस्यो पापद्वारा मृत्यु संसारमा पस्यो सँगसँगै त्यो कुरा आदमलाई भनिन्छ नि भनेको छ जुन दिन तिमीले त्यो रुखको फल खानेछौ त्यही दिन तिमी मर्नेछौ त्यसपछि पाँचको बाह्रको अन्तिममा भनेको शब्द छ किनकि सबैले पाप गरेका छन् यसलाई चाहिँ अझ यसरी अनुवाद गर्न स्पष्ट हुन्छ किनकि सबैले पाप गरे है त्यसरी अनुवाद गरिनु पर्थ्यो त्यो कुरा हामी यहाँ विस्तृत रूपमा अध्ययन गर्नेछौँ यहाँ के सिकाउँदैछ भने सबै मानिसहरूले आदममा पाप गरे र सबै मानिसहरू आदममा मरे त्यही कुरा सिकाइँदैछ यहाँ अब एउटा उदाहरण मानि एउटा जंगलमा एकजना मान्छे जान्छ त्यहाँ चाहिँ सानो एउटा काँटी सल्काएको हुनाले र त्यो खस्यो अनि सुक्खा जंगलमा चाहिँ आग लाग्यो डढेलो लाग्यो जसरी याकुब तिनको पाँचमा पनि भनिएको छ आगोको बारेमा यसरी लेखेको छ यही प्रकारले जिब्रो पनि एउटा सानो अङ्ग हो जिब्रोलाई दर्शाउनलाई र ठूला ठूला कुराहरूको गमन गर्छ हेर एउटा सानो आगोले कति ठूलो वनमा आगो लगाइदिन्छ एउटा सानो काँटी सल्काएर भुइँमा फ्याँक्दा त्यो एउटा सानो कामले एउटा सिङ्गो जंगल नाश हुन सक्छ अनि त्यसै गरी आदमले काँटी सल्काइदियो र हामी प्रत्येक नै जलेर नष्ट भयौँ एकजना मान्छेले कहाँसम्म कसर पार्न सक्दो रहेछ यहाँ रोमी पाँचको बारेमा चाहिँ यहाँ जोड चाहिँ केमा दिएको छ भने यो सबै मानिसहरूमा मृत्यु फैलिएको कुरालाई चाहिँ यहाँ जोड दिँदैछ सारा मानव जाति मा मृत्यु किन फैलियो प्रश्न यस्तो भयंकर पाप र मृत्यु जस्तो भयंकर रोगले किन पुरै मानव जाति संक्रमित भयो किन सबै मान्छेहरू आदमलाई मात्र असर पार्नुपर्ने होइन र होइन उसले हो नि त गरेको पाप त उही मात्र पाप गरे उही मर्यो भने सकिँदैन थियो र किन सबै मानिसहरूमा मृत्यु फैलिएको अब परमेश्वरको जवाब यस प्रकारको छ कि जब आदमले पाप गर्यो हामी सबैले पाप गरेका थियौँ जब आदम पतन भयो हामी सबै पतन भयो मृत्यु सबै मानिसहरूमा किन फैलियो किनकि सबैले पाप गरे त्यसरी रोमी पाँचको बाह्र अन्तिम भाग छ मानिसहरूले कहिले सबै मानिसहरूले पाप गरे जवाब छ जब आदमले पाप गरे अब यो सत्यता स्वीकार गर्न चाहिँ गाह्रो लाग्छ हामीलाई गाह्रो लाग्ला तर यो कुरा पटक पटक यो खण्डमा दोहोरिएको छ आदमले पाप गर्दा हामी सबैले पाप गरेका हेर्नुहोस् पाँचको पन्ध्रमा तर अपराध जस्तो छ अनुग्रहको वरदान त्यस्तो छैन किनकि एकजनाको अपराधको कारणले धेरै मरे अठार पदमा यसकारण जसरी एकजनाको अपराधद्वारा दण्डका आज्ञाका लागि सबै मानिसहरूमाथि न्याय आयो त्यसपछि 19 पद किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए आदमको अपराधले गर्दा धेरै मरे आदमको पापले गर्दा म मरे आदमले को पापले गर्दा म दण्ड र न्यायको मुनि परेको छु आदमको अनाज्ञाकारिताले गर्दाखेरि म एक पापी बनाइए यो कुरा त पहिलो कोरिन्थी 15:22 पनि पढ्छौ पहिलो कोरिन्थी 15:22 लेखेको छ किनकि जसरी आदममा सबै मर्छन् अब आदममा सबैले पाप गरे यो बाइबलले बताएको छ तर यो पनि सत्य हो कि आदममा सबैजना सृष्टि गरिएका पनि हुन्। भन्नुपर्दा आज चाहिँ मान्छेहरू सृष्टि भइरहेका छैन, आज चाहिँ मान्छेहरू चाहिँ प्रजननबाट जन्मिरहेका छन्। एकदम भन्नुपर्दा चाहिँ आदम र हवा मात्र सृष्टि गरिएका हुन्, उनीहरू जन्मिएन, उनीहरू प्रजननबाट आएनन्। तर बाँकी सबै चाहिँ हामी प्रजननबाट, उनीहरू सृष्टि गरिए क्रिएसन, हामी चाहिँ प्रजननबाट आयौं प्रो क्रिएसन। त्यसैले तरै पनि एक अर्थमा म आदममै सृष्टि गरिएको थिएँ भन्नु सही हो, भनेको आदम नभएको भए म हुने थिएन, आदम बिना मेरो अस्तित्व नै हुने थिएन। आदम सृष्टि गर्दाखेरि म कहाँ थिएँ, उसकै कोखमा थिएँ, म उसको वंशको एउटा अंश नै हुँ। जसरी हामी भन्न सक्छौं सारा इजरायल जाति चाहिँ अब्राहममा थियो, इसहाकमा थियो, याकुबमा थियो, त्यस्तै गरी म चाहिँ आदममा थिएँ। त्यसैले आदमले पाप गर्दाखेरि एक अर्थमा म त्यहीँ थिएँ, हुन त म त्यहाँ हिँडिरहेको थिएन, म उपस्थित थिएन, मैले त्यो फल पनि खाइनँ मेरा हातले लिएर, आदमले खाएको हो, मैले परमेश्वर आज्ञा तोडिनँ, आदमले तोडेको हो, तै पनि म एक अर्थमा त्यहीँ थिएँ, म आदममा थिएँ, मैले आदममै पाप गरेँ, म आदममै मरेँ। त्यसैले के भन्न सकिन्छ भने कसैले प्रश्न गर्यो तपाईँको जीवनमा अहिलेसम्म सबभन्दा नराम्रो घटना के घटेको छ, विभिन्न हामीले जवाब दिउँला तर कुनै जवाब सही हुँदैन, एउटै मात्र जवाब सही छ। मेरो जीवनमा सबैभन्दा नराम्रो घटना घटेको के हो भने जब हजारौं वर्ष अगाडि आदमले त्यो प्रतिबन्धित फल खाए। त्यसै गरी कसैले सोध्दा तपाईँको जीवनमा सबैभन्दा राम्रो घटना के थियो, यसको सही जवाब एउटै मात्र छ, मलाई घटेको सबैभन्दा राम्रो घटना त्यो थियो जब लगभग 2000 वर्ष अगाडि येशु ख्रिस्ट क्रुसमा मर्नुभयो। अब यो कुरा बुझ्नलाई चाहिँ विचार गरौँ है, मैले आदममा पाप गरेँ, म आदममा मरेँ, यो त भनिएको छ तर यो त कसरी सत्य हो है, किन सत्य छ, परमेश्वरले हामीलाई केही सहायता गर्नुहुन्छ कि, यसो विचार गर्नुहोस् केही बुझ्नहरू। पहिलो चाहिँ के भने हामी सब बुझ्छौँ, विश्वासीहरूले चाहिँ बुझ्छौँ कि आदम चाहिँ हामी सबैको पिता हुन्, हामी उनकै सन्तान हौ, हामी कुनै वन मान्छेबाट आएको होइन, आदमका सन्तान हौ, अनि त्यसैले हाम्रो पिताको स्वरूप झल्केको छ हाम्रो व्यक्तित्वहरूमा। वचन संग्रह 14:2-3 हेरौँ, वचन संग्रह 14:2-3 यसरी उल्लेख छ, हामी सबैजनाको सवाल यसरी लेखिएको छ, बुझ्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि, सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरूलाई हेर्नुभयो, तिनीहरू सबै एकातिर लागेका छन्, तिनीहरू सबै एकसाथ फोरी भएका छन्, असल गर्ने कोही छैन, एउटै पनि छैन। जल प्रलय अगाडि मानिसलाई हेर्नुभयो, मानिसको हृदय निरन्तर दुष्टताले खराबले भरिएको देख्नुभयो, विद्रोह। त्यसपछि जल प्रलय पछि बाबेल धरारा बनाउन थाल्छन्, विद्रोह है, आदमको विद्रोही स्वभाव सबै मानिसमा छ, सारा जगतमा। पहिलो बुझा थियो, दोस्रो चाहिँ जब आदमले पाप गरे एक अर्थमा म त्यहीँ थिएँ भन्ने कुरा बुझ्नलाई चाहिँ हामी उत्पत्ति 14:18-20 हेरौँ। उत्पत्ति 14:18-20 चाहिँ यहाँ पढ्छौं कि अब्राहमले मेल्किसेदेकलाई चाहिँ दशंश दिएको कुरा। तब सालेमका राजा मेल्किसेदेक रोटी र दाखमध्य लिएर आए, अनि तिनी सर्वोच्च परमेश्वरको पुजारी थिए, अनि तिनले उनलाई आशीर्वाद दिएर भने, स्वर्ग र पृथ्वीको मालिक सर्वोच्च परमेश्वरको तर्फबाट अब्राहम धन्यका हुन्, अनि सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनुभयो। अनि हेर्नुहोस् के गरे, त्यसपछि मेल्किसेदेक सर्वोच्च पुजारीबाट आशीर्वाद पाएपछि आदमले अनि अब्राहमले तिनलाई सबै थोकहरूको दशौं अंश दिए। अब यसलाई चाहिँ हामी हिब्रू 7 गएर चाहिँ तुलना गरौं, हिब्रू 7:9-10। हिब्रू 7 9 र 10 पदमा चाहिँ यहाँ के उल्लेख छ भने अनि यसो भन्न सकिन्छ दशौं अंशहरू लिने लेबीले पनि अब्राहममा भई दशौं अंश दिए किनकि मेल्किसेदेकले तिनका पितालाई भेट्नुहुँदा तिनी अझै पिताको शरीरमा थिए अब सुन्नुहोस् है मेल्किसेदेकलाई दशौं अंश दिएको त अब्राहमले हो उसको सन्तानहरू कोही पनि जन्मेका थिएनन् लेबीहरू त धेरै पछि आएका हुन् तैपनि यहाँ भनेको छ कि लेबीहरूले चाहिँ मेल्किसेदेकलाई चाहिँ दशौं अंश दिए कसरी लेबीय पुजारीगिरी चाहिँ मेल्किसेदेकको पुजारी गिरीभन्दा निम्न छ भनेर देखाउन यहाँ यो सन्दर्भ हो तर यहाँ के देखिरहन्छ भने लेबीहरूले कसरी उनीहरू नजन्मिँदै मेल्किसेदेकलाई दशौं अंश दिए जवाब छ आदम के अरे अब्राहममा भएकोले अब्राहमको कोखमा भएकोले त्यस्तै गरी हामी के भन्न सक्छौँ भने आदमले पाप गर्दा म त्यहाँ थिइनँ तर म थिएँ आदमले जब पाप गरे उसकै कोखमा म भएकोले मैले पनि पाप गरेँ आदम मर्दा म पनि मरे तेस्रो कुरा चाहिँ यो पनि छ आदमले चाहिँ मेरो प्रतिनिधिको रूपमा काम गरेका हुन् आदम सारा मानव जातिको चाहिँ संघीय शिर भन्न सकिन्छ सारा मानव जातिलाई एउटा संघ मान्ने भने चाहिँ त्यो संघीय शिर चाहिँ आदम हुन् आदम चाहिँ पुरै मानव जातिको प्रतिनिधि हुन् अनि एउटा रोचक कुरा के छ भने बाइबलमा कहिले पनि हौवाले पाप गरेकोले भनेर भनेछ नि हुन त हौवाले पहिला खाएको हो तर आदमले गर्दाखेरि चाहिँ पुरा मानव जाति पापमा डुबेको कुरा उल्लेख छ र मरेको कुरा उल्लेख छ किन किनभने आदम चाहिँ पुरा मानव जातिको प्रतिनिधि हुन् प्रतिनिधि भने के हो प्रतिनिधि भने चाहिँ अरूको पक्षमा काम गरिदिने व्यक्ति आदम चाहिँ अदनको बगैँचामा तपाईँ र मेरो पक्षमा त्यहाँ काम गर्दै थिए प्रतिनिधित्व गर्दै थिए हामी प्रतिनिधि सभामा निर्वाचन गरेर मानिसहरू पठाउँछन् र उनीहरूले चाहिँ कानून बनाउँदा अथवा विभिन्न निर्णयहरू गर्दाखेरि हाम्रो पक्षमा भोट दिन्छन् हामी एक्लैले गएर अथवा हामी व्यक्तिगत रूपमा हामीले त्यहाँ भोट दिन सिधै पाउँदैनौँ तर हाम्रो प्रतिनिधिले भोट दिन्छ हाम्रो निम्ति त्यस्तै गरी आदमको बगैँचामा आदमले पुरा मानव जातिको निम्ति भोट दिनु परेको थियो मेरो निम्ति भोट दिनु परेको थियो अनि उसले चाहिँ परमेश्वरको पक्षमा भोट दिने कि विरुद्धमा भोट दिने भन्ने सवाल थियो उसले चाहिँ विपक्षमा भोट दिए फलस्वरूप उसले पाप गरे ऊ मरे अनि ऊ सँगसँगै मैले पाप गरेँ म मरे बाइबलले त्यही नै सिकाउँछ त्यसैले एक अर्थमा उसको भोट चाहिँ मेरो भोट भयो अब तर एउटा कुरा अझै सोधौँ यदि आदमको ठाउँमा तपाईँ अथवा म भइदिएको भए के गर्ने थियो होला के उसले भन्दा राम्रो निर्णय गर्ने थियौँ त अब कसैले भन्दा हो यो प्रतिनिधित्व गर्ने यो यो कुरा चाहिँ मलाई मन परेन है यो न्यायचित होइन है म आदम चाहिँ मेरो निम्ति प्रतिनिधित्व गरेको म चाहन्न भनेर भनौँला तर यो प्रतिनिधित्वको शिक्षा जुन बाइबलकै शिक्षा हो यसलाई इन्कार गर्ने बित्तिकै तपाईँ बाइबलकै सबभन्दा सुन्दर शिक्षालाई इन्कार गर्नुहुन्छ कुरा के हो भने आदम मात्र तपाईँको प्रतिनिधि भएको होइन तर येशु ख्रीष्ट पनि तपाईँको प्रतिनिधि हुनुभयो आदमले मात्र तपाईँको निम्ति काम गरेको होइन तर ख्रीष्टले पनि तपाईँको पक्षमा काम गर्नुभयो आदमले तपाईँलाई समस्याभित्र ल्याए हो तर ख्रीष्टले चाहिँ त्यो समस्याबाट तपाईँले निकाल्न सक्नुहुन्छ अनि तपाईँ यदि त्यहाँ उपस्थित नहुनु भएको भए के अरे अथवा सुने अनि तपाईँ त्यहाँ उपस्थित नै नहुनु भएको हुनाले आदमले तपाईँको प्रतिनिधित्व गर्नु यदि न्यायचित यो हुँदैन भनेर तपाईँ भन्नुहुन्छ भने एकछिन अब विचार गर्नुहोस् ख्रीष्टले तपाईँको प्रतिनिधित्व गर्नु चाहिँ कत्तिको न्यायचित थियो त के ख्रीष्ट जो एक पूरै निर्दोष मानिसलाई मृत्युदण्ड दिनु के न्यायचित कुरो थियो त अथवा पवित्र परमेश्वरको न्याय र क्रोध तपाईँको सट्टामा चाहिँ निर्दोष प्रभु येशूमाथि पर्नु न्यायचित थियो त याद गर्नु जे आदमले गरे त्यो चाहिँ तपाईँको जीवनको लागि चाहिँ सबभन्दा नराम्रो घटना थियो तर अर्कोतिर तर जे ख्रीष्टले गर्नुभयो त्यो चाहिँ तपाईँको जीवनमा घटेको सबभन्दा राम्रो कुरा थियो अब जब यो सिद्धान्त बुझ्छौँ यो बाइबल नै जिउँदो भएर आउँछ। जब तपाईँले पढ्नुहुन्छ उत्पत्ति तीन अध्यायमा आदमले पाप गरेको, यो चाहिँ ओहो यो चाहिँ मसँग सरोकारै नभएको कुन कुहिलेको घटना हो भनेर पढ्नुहुन्, तपाईँले त कसरी पढ्नुहुन्छ नि? वास्तविक एक अर्थमा र वास्तविक अर्थमा नै म त्यही थिएँ त्यो बगैँचामा। आदम तपाईँको प्रतिनिधि भएकोले आदमले जे गरे त्यसमा तपाईँको तपाईँ सहभागी हुनुभयो। आदमको पतनमा हामी सबैले पाप गर्यौं। त्यस्तै गरी जब तपाईँ क्रुसको घटना पढ्नुहुन्छ, गलगथामा प्रभु यीशु ख्रीष्ट क्रुसमा टाँगिनु भएको, तब तपाईँले यसरी सम्झनुहुन्छ कि वास्तविक अर्थमा म त्यहाँ थिएँ। उहाँको मृत्यु मेरो मृत्यु बन्यो, उहाँको इतिहास मेरो इतिहास बन्यो। अब त्यो चाहिँ हामी रोमी छ अध्यायमा अध्ययन गर्न लागिरहेका छौँ। त्यसैले ख्रीष्ट क्रुसमा टाँगिँदै गर्नुभएको कुरा जब म पढ्छु त्यो ज्यादै व्यक्तिगत हुन जान्छ, किन म पनि क्रुसमा उहाँसँग टाँगेँ। पावलले त त्यही भन्छ, म ख्रीष्टसित क्रुसमा टाँगिएको छु। त्यसैले परमेश्वरलाई धन्यवाद होस्। त्यसपछि हामी के पनि भन्न सक्छौँ? ख्रीष्टसित क्रुसमा टाँगे तर उहाँसँगै चिहानबाट म निस्केर आएको पनि छु, जीवन पाएको छु। अब रोमी पाँचको तेह्र अध्यायमा के अरे पाँचको तेह्र पदमा हामी हेरौँ, तेह्र र चौध पद, यो दुईटै पद सँगै पढ्नेछौँ। यहाँ चाहिँ लेखेको छ, किनकि व्यवस्था आउन्जेल संसारमा पाप त थियो तर जहाँ व्यवस्था छैन त्यहाँ पापको हिसाब लाग्दैन। तरै पनि मृत्युले आदमदेखि मूसासम्म राज्य गर्यो, तिरुमाथि पनि गर्यो, जसले आदमको अपराध सर पाप गरेका थिएन। यी आदम चाहिँ आउनेवालाका छाया हुन्। अब यो खण्डबाट चाहिँ एउटा उपवाक्य शुरू हुन्छ, यो चाहिँ पावलको लेखन शैली हो। तेह्रदेखि सत्र पदसम्म हाम्रो नेपाली बाइबलमा चाहिँ त्यहाँ ब्रैकेट पनि राखिएको छ, सही हो त्यो। तेह्रदेखि सत्र चाहिँ उपवाक्य हो, भनेको मतलब चाहिँ त्यसलाई पुरै नागेर बाह्र पदबाट हाम फालेर एकैचोटि अठार पदसँग जोडेर पढ्न सकिन्छ। विचार चाहिँ त्यसरी बगेको छ। अब हामी चाहिँ यो उपवाक्यलाई अध्ययन गर्नेछौँ। यहाँ चाहिँ व्यवस्था तिनुभन्दा अगाडिको कुराबाट सुरु गर्छ कुरा, जुन समयमा चाहिँ व्यवस्था थिएन, आदमदेखि मूसासम्म कालखण्डलाई चाहिँ, अनि त्यो बेला पाप थियो मृत्यु थियो तर अपराध थिएन भन्दैछ यहाँ। अपराध हुनको लागि त त्यहाँ व्यवस्थालाई तोडेको काम हुनुपर्छ, तोड्ने काम हुनुपर्छ। पाप चाहिँ थियो भन्दैछ, किनभने अब हामीलाई थाहा छ कैनले हत्या गरेको छ, पाप हो। अनि अरू पापहरू उल्लेख छन्, जलप्रलय अगाडि पछाडि दुष्टता थियो, मृत्यु पनि थियो, उत्पत्ति पाँच अध्यायभरि अनि ऊ मरे अनि उनी मरे भनेर चाहिँ लामो सूची छ। तर यहाँ शब्द, यो हिसाब भन्ने शब्द हेर्नुपर्छ तेह्र पदमा, जहाँ लेखेको छ त्यो व्यवस्था दिनु अगाडिको समयमा चाहिँ जहाँ व्यवस्था छैन त्यहाँ पापको हिसाब लाग्दैन। हिसाब गर्नु भनेको चाहिँ गन्नु अथवा ठान्नु। पाप त थियो तर व्यवस्था नआएसम्म त्यसलाई अपराध भनेर गन्न मिलेन भन्दैछ, अथवा ठानिएन भन्दैछ। अनि पछि आएर चाहिँ व्यवस्था थपियो है। गलाती तीनको उन्तिसमा के अरे उन्नाइसमा लेखेको छ, गलाती तीनको उन्नाइस म पढिदिन्छु। अनि तिमीहरू गलाती तीनको उन्नाइस, तब व्यवस्था के का लागि हो, यो किन थपियो? यो त जुन वंशलाई प्रतिज्ञा दिएको थियो त्यो आउन्जेल अपराधहरूले गर्दा थपिएको हो। त्यसैले पापलाई चाहिँ अपराध भन्ने थप एउटा चरित्र दिनलाई चाहिँ यो व्यवस्था थपिएको भनेछ, अथवा पाप चाहिँ झनै पापमय देखा परोस् भनेर चाहिँ व्यवस्था दिएको हो भनेछ रोमी सातको तेह्रमा पनि। तब के जे असल छ भनेको व्यवस्था त्यही मेरो लागि मृत्यु बन्यो त? कदापि होइन, तर पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ व्यवस्था त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो। आज्ञाद्वारा, यो व्यवस्थाद्वारा पाप ज्यादै पापमय भनोस् भनेर त्यसैले के अरे व्यवस्था त्यो उद्देश्यले थपियो. आदमको पाप चाहिँ अपराध नै थियो जुन 14 पदमा उल्लेख छ. आदमको अपराध भनेर उल्लेख छ. किन उसको पाप चाहिँ अपराध थियो? किनभने उसलाई चाहिँ स्पष्ट दिएको आज्ञालाई चाहिँ उसले उल्लङ्घन गरे. तर अरूले त उसले जस्तै त्यस्तो कुनै दिएको आज्ञा तोडेको कुरा उल्लेख छैन. अनि त्यसैले यहाँ पढ्छौँ के अरे यो खण्डले हामीलाई बताइरहेको छ कि मृत्युले आदमदेखि मूसासम्मै राजाले जस्तै शासन गर्यो भन्ने कुरा अब चाहिँ यहाँ गर्दै लगाइरहेछ यो सन्दर्भमा. यद्यपि है मृत्युले राज्य गरेर यद्यपि मानिसहरूले आदमले जस्तै पाप गरेका थिएन. आदमलाई जस्तै प्रष्ट कुनै आज्ञा दिएर उनीहरूले चाहिँ तोडेको कुरा यहाँ उल्लेख छैन. के भन्न खोजेको यहाँ? मूल आशय के हो भने यो 13 र 14 पदको मूल आशय यो हो कि सबै मानिसहरूमा मृत्यु फैलियो होइन 12 पद. सबै मानिसहरूले पाप व्यक्तिगत रूपमा गरेकोले होइन तर आदमले पाप गरेकोले भन्ने कुरा चाहिँ सिकाउँदैछ. बुझ्नुभयो है? मानव जातिमा मृत्यु ल्याएको चाहिँ आदमको पापले थियो भन्ने कुरा यहाँ बताउँदैछन्. आदमदेखि मूसासम्मका मानिसहरूले आदमले जस्तै पाप गरेका नभए पनि मृत्युले चाहिँ राज्य गरि नै रह्यो है. किनभने आदममा सबै मर्छ. अनि के अरे यसलाई एउटा उदाहरण दिउँ होइन. सानो बच्चाहरू पनि मर्छन्. सानो बच्चा 1 महिना होइन को बच्चा उसले केही पाप गरेको छैन व्यक्तिगत पाप तर ऊ मर्छ. किन? किनभने आदममा सबै मर्छन्. आदमको पापको विश्वव्यापी असरको सम्झना हामीलाई यहाँ गराइँदैछ. उनको अपराधले गर्दा मृत्युदण्ड सबै मानिसहरूमाथि आइपर्यो. अब यहाँ कुरा एउटा 14 पदको लास्टमा के लेखेको छ भने यी आदम चाहिँ आउनेवालाका छाया हुन्. छाया भनेको प्रतीक. आउनेवाला चाहिँ येशू ख्रीष्टको कुरा गर्दैछ यहाँ सन्दर्भमा हामी पढ्नेछौँ. आदम चाहिँ प्रभु येशू ख्रीष्टको प्रतीक हुन्. यो कुरा चाहिँ पहिलो कोरन्थी 15:45 हामीले हेर्नुपर्छ. पहिलो कोरन्थी 15:45-39 पदहरूसम्म यहाँ तुलना गरेछ. एकातिर आदम अर्कोतिर ख्रीष्ट. आदम चाहिँ ख्रीष्टको प्रतीक. यहाँ 45 पदमा लेखेको छ अनि यस्तो लेखेको छ पहिलो मानिस आदम जीवित प्राणी बन्यो अन्तिम आदम चाहिँ जीवित पार्नुहुने आत्मा बन्नुभयो. येशू ख्रीष्टलाई आदम भनेको छ तर अन्तिम आदम भनेको छ उहाँलाई चाहिँ. त्यसै गरी 47 पदमा पहिलो मानिस पृथ्वीबाटको माटोले बनिएको दोस्रो मानिस स्वर्गबाट का प्रभु. यहाँ पनि प्रभु येशूलाई मानिस भनेछ तर उहाँलाई दोस्रो मानिस भनेछ. आदम चाहिँ पहिलो. त्यसैले यो खण्डमा हेरौँ न त एकचोटि यी दुई मानिसलाई तुलना गर्दा हामी त्यहाँ समानता र असमानताहरू अथवा भिन्नताहरू दुवै देख्छौ. जस्तै 45 पदमा चाहिँ आदम पहिलो मानिस चाहिँ जीवित प्राणी बन्यो भने चाहिँ उसलाई जीवन दिएको थियो तर अन्तिम आदम चाहिँ जीवित पार्नुहुने आत्मा बन्नुभयो. ख्रीष्ट चाहिँ जीवन दिनेवाला हुनुहुन्छ. 40 पद अनि पहिलो र अन्तिम भन्ने शब्दहरूले पनि तुलना देखाउँदैछ. अनि 40 पदमा तर आत्मिक होइन तर प्राकृतिक चाहिँ पहिलो थियो त्यसपछि आत्मिक. त्यसैले यहाँ तुलना गरेर आदम चाहिँ प्राकृतिक थियो तर ख्रीष्ट चाहिँ आत्मिक. अनि 47 चाहिँ पहिलो मानिस पृथ्वीबाट को माटोले बनेको दोस्रो मानिस स्वर्गबाटको प्रभु. अनि यो चाहिँ कहाँबाट आउनुभएको त? आदम कहाँबाट आए? ख्रीष्ट कहाँबाट आउनुभयो? पृथ्वीबाट अझै स्वर्गबाट अझै स्वर्गीय मानिस. अनि 39 चाहिँ जसरी हामीले माटोले बनिएको मानिसको रूप धारण गरेका छौँ त्यसरी नै हामी स्वर्गीय मानिसको रूप पनि धारण गर्नेछौँ. यहाँ चाहिँ मानिस सबै मानिसले आदमको प्रतिबिम्ब आदमलाई प्रतिबिम्बित गर्छन् भन्ने कुरा यहाँ सिकाइएको छ भने अर्कोतिर चाहिँ सबै मुक्ति पाएका मानिसहरूले चाहिँ येशु ख्रीष्टलाई प्रतिबिम्बित गर्न सक्छन् गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ पढ्छ त्यसैले आदम ख्रीष्ट आदम चाहिँ ख्रीष्टको प्रतीक हुन् भन्ने कुरा यसरी बुझिन्छ अब फर्केर रोमी 5:15 जाउँ रोमी 5:15 चाहिँ यो झन बढ्ता गरी भनी लेखेको शब्दलाई चाहिँ ध्यान दियो तर अपराध जस्तो छ अनुग्रहको वरदान त्यस्तो छैन किनकि एकजनाको अपराधको कारणले धेरै मरे भने परमेश्वरको अनुग्रह र एकजना मानिस येशु ख्रीष्ट को अनुग्रहको दान चाहिँ धेरैका निम्ति झन बढ्ता गरी प्रशस्त भयो यहाँ तुलना गर्दैछ पाप र मृत्यु चाहिँ फैलियो आदमले गर्दा तर यहाँ के भन्दैछ परमेश्वरको अनुग्रहको वरदान चाहिँ झन बढ्ता गरी चाहिँ प्रबन्ध गरिएको छ अनि यो हामी के देख्छौँ भने आदमले उसको धेरै नै गरेको बढी गरे पापको निम्ति तर ख्रीष्टले चाहिँ झन बढी गर्नुभयो भनेर देखाइँदैछ आदमको पापले धेरै मरे हो र आदमको मृत्युमा हामी सब मर्यौं हो तर यहाँ अब के भन्ने भनिँदैछ भने ख्रीष्ट ले चाहिँ मानिसको फाइदाको लागि ल्याउनुभएको आशिष अझ ठूलो कुरा हो भन्ने कुरा चाहिँ ल्याइँदैछ भनिँदैछ यहाँ अनुग्रहको वरदान जुन उल्लेख छ यसबाट के देख्छौँ भने मुक्ति वरदान हो सित्तैमा हो तर यो असीम मूल्यमा किनेको थियो भन्ने कुरा हामी बिर्सिनु हुँदैन ख्रीष्ट यसको लागि मर्नु पर्यो यहाँ प्रशस्त भन्ने शब्द पनि छ अनुग्रहको दान चाहिँ धेरैका निम्ति झन बढ्दा गरी प्रशस्त भएको छ प्रशस्त भनेको चुलिएर पोखिनु नापभन्दा बढी हुनु यसले चाहिँ परमेश्वरको चुलिएर पोखिने अनुग्रहलाई यो प्रशस्त अनुग्रहलाई चाहिँ जनाइरहेको छ आदमले गर्दा पाप फैलियो तर यहाँ चाहिँ अनुग्रहको वरदान चाहिँ झन बढ्दा गरी चुलिएर पोखियो भन्दैछ यहाँ यसरी परमेश्वर अनुग्रहको दान अझ माफ गर्ने कुरा हो भन्दैछन् 5:16 चाहिँ यहाँ के बताइँदैछ भने जे ख्रीष्टले गर्नुभयो आदमले गरेको भन्दा पनि ठूलो थियो 16 अनि एउटा पाप गर्नेद्वारा जे आयो दान त्यस्तो हुँदैन किनकि एउटै अपराधबाट दण्डका आज्ञाका लागि न्याय आयो तर अनेकौं अपराधहरूबाट धर्मीकरणका लागि अनुग्रहको वरदान आयो एउटा उदाहरण दिउँ है अल्बर्ट जे मेक्लेनले यसरी उदाहरण दिन्छन् एकजना मान्छे जंगलमा गएर एउटा काँटी सल्काउँछ र एउटा रूखलाई आगो लगाउँछ यो त जस कसैले पनि गर्न सक्ने एउटा सानो काम हो अब चाँडै सारा वन आगोले दन्किरहेको छ मानव एकजना आएर त्यो पूरै डडेलोलाई निभाइदिन्छ अब के त्यो दोस्रो काम चाहिँ पहिलो कामभन्दा ठूलो होइन त झन बढी होइन त आदमको एउटा अपराधले मानव जातिको पूरै वन भनौ पतन भयो ख्रीष्टको धर्मी कार्यले चाहिँ करोडौं अपराधहरू चुक्ता गरिए र मेटिए अथवा मेटिन सक्ने गरायो त्यसैले ख्रीष्टले झन बढी गर्नुभयो भन्ने चाहिँ यहाँ तर्क छ अनि 17 किनकि एउटै मानिसको अपराधको कारणले मृत्युले एकजनाद्वारा राज्य गर्यो भने अनुग्रहको र धार्मिकताको दानको प्रशस्तता पाउनेहरूले झन बढ्दा गरेर एकजना येशु ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछ प्रशस्तता शब्द छ यो एकदम परमेश्वरको अनुग्रहको वरदान सित्तैमा छ एकदम प्रशस्त छ तर यो चाहिँ ग्रहण गरिनुपर्छ पाउनेहरूले भने चाहिँ जस जसले यो वरदान लिन्छन् उनीहरूले के पनि पाउँछन् यो पदले बताउँछ धार्मिकता पनि पाउँछन् अनुग्रहको र धार्मिकताको दानको प्रशस्त पाउनेहरूले भनेछ त्यसैले मृत्युले चाहिँ राज्य गर्यो आदमद्वारा तर अब विश्वासीहरू चाहिँ उनीहरूले धार्मिकता पाएर जीवन पाउँछन् र जीवनद्वारा अथवा जीवनमा उनीहरूले राज्य गर्छन्। यहाँ चाहिँ मृत्युलाई मात गरेको जीवनले हो भन्दैछ, पापलाई पनि मात गरेको छ धार्मिकताले ख्रिस्टको, यसरी तुलना गरिँदैछ। अनि 18 पदमा अनि एउटा 18 पदमा जानु अगाडि विलियम न्युवेलले बताएको कुरा उल्लेख गर्छु म यस खण्डको बारेमा। यस दानको प्रशस्ततालाई ज जसले ग्रहण गर्छन् उनीहरूले त्यसको साथमा धार्मिकताको दान प्राप्त गर्छन्। कस्तो दान यो, कामहरू बिना, व्यवस्था बिना, रीति बिना, योग्यता बिना, परमेश्वरकै धार्मिकताको पुरापुर दान। यस खण्डलाई बाइबल क्लासहरूमा सिकाउँदा मैले धेरै पटक उनीहरूलाई तीन तीन पल्ट यी दुई वाक्यांशलाई दोहोऱ्याउन लगाउने गरेको छु, अनुग्रहको प्रशस्तता, धार्मिकताको दान, अनुग्रहको प्रशस्तता, धार्मिकताको दान, अनुग्रहको प्रशस्तता, धार्मिकताको दान। त्यसो गर्न हामी तपाईँलाई आग्रह गर्छौँ भन्दैछ। त्यसैले आदमको कारण मृत्युले राज्य गर्यो है, अनगिन्ती कब्रस्थानहरू चाहिँ यसको प्रमाण हुन्। तर येशु ख्रिस्टको कारण विश्वासीहरूले राज्य गर्छन् अथवा राजा चाहिँ राज्य गर्नेछन्। अब 18 पदमा, यस कारण जसरी एकजनाको अपराधद्वारा दण्डका लागि सबै मानिसमाथि न्याय आयो, उसरी नै एकजनाको धार्मिकताद्वारा सबै मानिस कहाँ जीवनका धार्मिकरणका लागि अनुग्रहको दान आयो। अब 17 पदमा चाहिँ उपवाक्य अन्त भएको छ, त्यसैले अब 12 पददेखि एकचोटि 18 पदलाई जोड्नुपर्छ। अनि यहाँ भनेको छ एकजनाको धार्मिकताद्वारा, ख्रिस्टको कुरा गरेको, तर के को कुरा गरेको, उहाँको धार्मिकता, धार्मिकता उहाँको धार्मिक कामको कारणले भन्दैछ, अर्थात् उहाँ क्रुसमा मर्ने कार्यलाई चाहिँ उहाँको धार्मिकता भनेको छ यहाँ। सित्तीको दान, सित्तैको दान सबै मानिसहरूमाथि कसरी आयो, प्रभु येशु ख्रीष्टले क्रुसमा सम्पूर्ण मानव जातिको निम्ति त्यो धार्मिक काम गरिदिनु भएकोले, क्रुसमा मरिदिनु भएकोले, परमेश्वरको धार्मिकता पूरा गर्ने काम, पूरा दण्डलाई चाहिँ उहाँले चाहिँ चुक्ता गरिदिने काम उहाँले गर्नु भएकोले। अनि त्यसैले यो खण्डमा चाहिँ के बताउँदैछ भने सबै मानिस कहाँ धर्मीकरणका लागि अनुग्रहको दान आयो। यो त प्रभु येशु ख्रीष्ट सबै मानिसहरूको लागि मरिदिनु भएको हो भन्ने कुरा यहाँ स्पष्टै सिकाइँदैछ। हुन त कोही कोहीले चाहिँ क्याल्भिनिस्टहरूले चाहिँ ख्रीष्ट चुनिएकाहरूको लागि मात्र मरेको हुन्, सबैको लागि होइन भन्छन्। तर सुन्नुहोस्, क्याल्भिन आफैले चाहिँ उसले यसरी लेखेका छन्, उहाँले यो निगाह सबैका लागि साझा बनाइदिनुहुन्छ किनकि यो सबैका लागि विचार योग्य छ, किनकि वास्तवमा यो सबै कहाँसम्म तन्काइएको छ, अर्थात् उनीहरूको अनुभवमा, किनकि यद्यपि ख्रीष्ट सारा संसारको पापका निम्ति दुःख भोग्नुभयो अनि यद्यपि परमेश्वरको भलोपनले सबैलाई बिना पक्षपात प्रदान गरिएको छ तरै पनि सबैले यसलाई ग्रहण गर्दैन। त्यसैले ख्रीष्ट सबै मानिसको निम्ति मर्नुभएको हो भन्ने कुरा चाहिँ क्याल्भिनले पनि यहाँ भनेको देखिन्छ। 19 पदमा हेर्नुहोस् अब, किनकि जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले आज्ञा पालन गरेकोले धेरैजना धर्मी बनाइनेछन् बनिए भनेछ, अथवा भए भनेको त्यही बनोटको भए, आदममा हुनेहरू सबै पापी बन्छन् तर अर्कोतिर ख्रीष्टमा हुनेहरू सबै धर्मी बन्छन् हुन्छन्। जन्मले हामी आदममा थियौं तर नयाँ जन्मले अब हामी ख्रीष्टमा छौं। एकजनाको आज्ञा पालनद्वारा, फेरि यसले पनि फेरि ख्रीष्टको जीवनभरि उहाँको आज्ञा पालनको कुरा गरेको होइन, हुन त उहाँ पाप रहित हुनुहुन्थ्यो, उहाँले सबै आज्ञा पालन गर्नुभयो, तर मुख्य एउटा घटनालाई यहाँ चाहिँ इंगित गर्दैछ, त्यो के भने प्रभु येशु ख्रीष्टले चाहिँ पिताको आज्ञा, क्रुसमा सबै मानिसहरूको पापको लागि उहाँ मरिदिन पठाइदिनु पठाउनु भएको त्यो मुख्य आज्ञा चाहिँ उहाँले पालन गर्नुभएको कुरालाई भन्दैछन्, जुन कुरा फिलिपी 2:8 पनि छ। फिलिपी 2:8 पद यहाँ लेखेको छ, अनि मानिस जस्तो रूपमा प्रकट भएर, किन उहाँ मानिस भन्नुभयो, उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म, क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। यसको कुरा गरेको यत्समै नै भन्नुभयो, पिता सम्भव भयो यो कचरा मबाट हटाइदिनुहोस्, त तरीपनि मेरो इच्छा होइन तर तपाईँको इच्छा पूरा होस् अनि उहाँ क्रुसमा जानुभयो। त्यसैले उहाँको आज्ञा पालन भन्नाले उहाँ क्रुसमा हाम्रो लागि मर्न पिताको इच्छा पूरा गर्नुभएको। हेर्नुहोस् आदमले आज्ञा पालन नगर्दाखेरि पनि त्यहाँ एउटा रुख थियो प्रतिबन्ध पण्डित फल खायो। ख्रिस्टले आज्ञा पालन गर्दाखेरि पनि अर्को रुख थियो त्यो चाहिँ क्रुस कलबरीमा चाहिँ उहाँ हाम्रो लागि मर्नुभयो झुन्डिनुभयो जसरी पहिलो पत्रस 2:24 लेखिएको छ। पहिलो पत्रुस 2:24 लेखेको छ हामी पापहरूका निम्ति मरेर धार्मिकताको निम्ति बाँच्छौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो अक्षरश रुखमाथि बोक्नुभयो हाम्रो पापहरू। अनि त्यसैले प्रभु येशूले चाहिँ उहाँको आज्ञा पालन चाहिँ क्रुसमा हाम्रो लागि मर्नुभएको भन्ने कुरा हो। एउटा झुटो अथवा गलत धारणा छ कि ख्रिस्टले चाहिँ आफ्नो 33 वर्षको जीवनभरि चाहिँ व्यवस्था पालन गर्नुभएको चाहिँ हाम्रो लागि पालन गरिदिनु भयो भन्ने खालको एउटा शिक्षा पनि छ है। तर वास्तवमा त्यो बाइबली शिक्षा होइन है। हो उहाँ निर्दोष पापरहित सिद्ध जीवन जिउनु भयो है तर हाम्रो निम्ति के गरिदिनु भयो भन्ने कुरा चाहिँ उहाँको जीवनभरिको कुरामा हामीलाई बताइएको छैन। तर उहाँ क्रुसमा के गरिदिनु भयो त्यसमा चाहिँ हामीलाई चाहिँ ध्यान केन्द्रित गराएको छ र त्यही नै हाम्रो निम्ति चाहिँ उहाँ मर्नु भएको कुरा चाहिँ प्रमुख मुख्य कुरा हो। 5:20 आउँछ अब अन्तिम दुईटा पद अनि अपराध प्रशस्तै होस् भनेर व्यवस्था आयो आयो भन्दैछ। आयोको मतलब साथमा हुन आयो है। यहाँ छ व्यवस्था यहाँ साथमा हुन आयो। व्यवस्था किन यसरी साथमा हुन आयो व्यवस्थालाई किन थपियो अनि अघि नै हेरिसकेको थियौँ अपराध प्रशस्तै होस् भनेर अथवा पाप ज्यादै पापमय देखा परोस् भनेर। पाप त थियो तर अब व्यवस्था दिएपछि यो पाप चाहिँ अपराधको चरित्र पनि त्यसमा थपिन जान्छ। के जस्तो भने एउटा आई ग्लासले चाहिँ जब हेरिन्छ एउटा चिज चाहिँ ठूलो देखिन्छ ठूलो देखाउँछ त्यसले। त्यसैले जसरी ठूलो देखाउने यो सिसा ले चाहिँ यहाँ हेरेको अक्षरलाई ठूलो देखाउन सक्छ अथवा त्यस्तै गरी त्यो प्रशस्त भयोलाई चाहिँ ठूलो भयो भनेर त्यसरी हामीले यो पढ्दाखेरि अझ बुझिन्छ होला। व्यवस्थाले यसरी भन्न सकिन्छ अनि अपराध ठूलो देखियोस् भनेर व्यवस्था आयो तर जहाँ पाप ठूलो देखियो त्यहाँ अनुग्रह झन बढी ठूलो देखियो। व्यवस्थाले पापलाई चाहिँ के गराउँछ पापलाई चाहिँ ठूलो देखाइदिन्छ अनि पापले चाहिँ के गर्छ पापले चाहिँ अनुग्रहलाई ठूलो देखाइदिन्छ। परमेश्वरको अनुग्रह चाहिँ मानिसको पापको भयङ्कर कालो न कालो पृष्ठभूमिको अगाडि चाहिँ अति नै चम्किलो देखिन्छ। अनि त्यसैले हामीले भजनमा गाउने गर्छौँ अचम्म परमेश्वरको अनुग्रहको बारेमा अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो। त्यसैले परमेश्वरले किन यो संसारमा चाहिँ पाप पस्न दिनुभयो यसको एउटा जवाब चाहिँ यो हो कि उहाँले आफ्नो अनुग्रह झन बढी प्रकट गर्न सक्नलाई मौका मिलोस् भनेर। जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह पुरै चुलिएर पोखियो। अन्तमा 21 लेखेको छ र जसरी पापले मृत्युमा राज्य गर्यो त्यसरी नै हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्। यो खण्डको शुरूमा चाहिँ हामीले के हेरेका थियौँ भने 12 पाप र मृत्युले राज्य गरेको आदमले पाप गरेपछि अब यहाँ अन्तमा के देख्छौ अब चाहिँ अनुग्रहले राज्य गर्न थालेको। जसरी पापले राजाले चाहिँ मृत्युद्वारा शासन गर्यो त्यसरी नै अनुग्रहले धार्मिकताद्वारा जीवनका निम्ति राज्य गर्यो भन्ने कुरा यहाँ विलियम न्युएलले लेखेको कुरामा पढ्दिनेछु। जसरी पापले राजाले चाहिँ मृत्युद्वारा शासन गरेको थियो, त्यसरी नै अनुग्रहले धार्मिकताद्वारा जीवनका निम्ति हाम्रा प्रभु येशू ख्रीष्टद्वारा राजाले चाहिँ शासन गर्न सकोस्। यस पदले परमेश्वरको महान लक्ष्यलाई प्रकाश पार्छ। जहाँ मृत्युले आफ्नो राज्य स्थापना गरेको थियो, त्यही अनुग्रहले आफ्नो राज्य स्थापना गरोस्, अनि त्यो काम अवश्य पनि धार्मिकताद्वारा पूरा गरोस्। अर्थात सर्वप्रथम ईश्वरीय मागहरू धार्मिकताद्वारा क्रूसमा पूरा गरियोस्, अनि यसरी सबै कुरा हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हुन सकोस्। त्यसैले रोमीको यो पाँचको यो आखिरी खण्डको विषय यही हो, आदमको अपराधद्वारा दण्डको आज्ञा आए र ख्रीष्टको धार्मिकताको काम द्वारा अर्थात उहाँको मृत्युद्वारा चाहिँ धर्मीकरण आयो। अनि यसरी हामीले चाहिँ पाँच अध्यायमा चाहिँ अध्ययन गर्दा दुईटा कुरा देखिनौ। एकदेखि एघारमा चाहिँ ख्रीष्टमा विश्वास गरेर धर्मी ठरिएकाहरूको ठूलो आशिषहरू, जसको कारण विश्वासी आनन्दले गदगद हुन सक्छ, घमण्ड गर्न सक्छ। अनि त्यसपछि चाहिँ त्यो धार्मिकता जुन ख्रीष्ट पाएको छ त्यसलाई चाहिँ हाम्रो पहिलाको दोष दण्डको आज्ञा मुनि रहेको अवस्थालाई चाहिँ यहाँ अथवा त्यो दोषीकरण र धर्मीकरणलाई तुलना गर्दै यहाँ चाहिँ प्रस्तुत गरेको छ कि कसरी परमेश्वरको अनुग्रह चाहिँ पापलाई माफ गरेको छ, उहाँको अनुग्रहको दान झन बढ्ता गरी भएको छ। आदमले गरेको बिगारलाई कता कता अतुलिने हिसाबले चाहिँ परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूको मृत्युद्वारा प्रशस्तताको अनुग्रह र जीवनले राज्य गर्न सक्ने गरिकन चाहिँ सम्भव तुल्याएको छ। त्यसैले रोमी पाँच अध्यायको यो सुन्दर अध्ययनलाई चाहिँ हामी यहीँ रोक्नेछौँ। धन्यवाद।